أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. نحمده ونصلي على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. الحمد لله بنعمته تتم الصالحات. لا حول ولا قوة إلا بالله. اللہ تعالیٰ سے مدد مانگتے ہوئے ایک اور دن کا آغاز کرتے ہیں. آج کا دن اس دعا کے ساتھ شروع کریں گے کہ اللہ تعالیٰ ہمیں شیطان کے ہر رکھنے سے محفوظ رکھے. چلیے دور قرآن 2025 جز نمبر 3 تل کر رسول کو دیکھیں گے. پارے کا نام ہی بتا رہا ہے کہ اس میں رسولوں کی باتیں ہیں. پچھلے پارے کے ساتھ اگر اس کا ربط جوڑیں تو دوسرے پارے کی آخری آیت کیا تھی؟ انک لمن المرسلین. اے محمد مصطفیٰ صلی اللہ علیہ وسلم، آپ کو بے شک ہم نے مرسلین میں سے بنا کر بھیجا، یعنی یہ لوگ آپ کے بارے میں جو کچھ کہہ رہے ہیں ان کو کہنے دیجئے، ان کی کسی بات کی پرواہ نہ کیجئے. آپ کو یقین ہونا چاہیے کہ آپ جو بات کہہ رہے ہیں وہ ٹھیک ہے اور آپ اللہ تعالیٰ کی طرف سے بھیجے گئے ہیں. اب اس پارے میں تل کر رسول سے بات شروع ہوگی. پورے پارے میں آپ دیکھیں گے کہ سورت البقرہ کا آخری حصہ ہم دیکھنے والے ہیں، آیت الکرسی سے بات شروع کر کے آگے انشاءاللہ پارے کے ساتھ ہم رہیں گے. ابھی تک ہم نے اقسام بر کو جو دیکھا تھا، سورت البقرہ کی آیت 177 سے آیت بر شروع ہوئی اور اس سے لے کے ابھی تک ہم نے قصاص، وصیت، جہاد، قتال، رمضان کے روزے اور اسی طرح سے آئلی زندگی یعنی گھریلو زندگی، خاندانی زندگی کے بارے میں پڑھا، اور آخری دو رکوع تھے جس میں دوبارہ قتال اور جہاد کی طرف رغبت دلائی گئی. ان ساری چیزوں کے بعد اب یہاں سے کیا ہوگا ذرا سا نوٹ کیجئے. پہلے تیسرے پارے کا آپ کو تھوڑا سا تعارف دے دوں، بہت اہم پارہ ہے. کیوں؟ اس لیے کہ اس میں آیت الکرسی ہے جس جیسی کوئی آیت قرآن پاک میں نہیں ہے. دوسری بات ہے اس میں آیت دین ہے جو قرآن پاک کی طویل ترین آیت ہے. تیسری بات، اس حصے میں سورت البقرہ کی آخری دو آیتیں ہیں جس کو عرش کا خزانہ آپ کہہ سکتے ہیں. کہنے والوں نے کہا کہ پورا قرآن زمین پہ دیا گیا، نبی صلی اللہ علیہ وسلم کے قلب اطہر پہ نازل ہوا، لیکن سورت البقرہ کی آخری دو آیتوں کے لیے آپ کو آسمانوں پہ بلایا گیا کیونکہ یہ معراج کا تحفہ ہے. پھر اگلی بات، اس حصے میں سورت بقرہ کی تکمیل پہ وہ دعا ہے کہ جو اس وقت امت مسلمہ کی ضرورت ہے، اور وہ کیا ہے کہ جب لوگ تمہاری نسلوں کو اور تمہیں اور تمہارے سارے اسلام کو خطرے میں ڈال دیں، جب تمہارے سوچ بدلنے کی کوشش کی جائے تو فانصرنا علی القوم الکافرین کی بات کرنی. پھر اس کے بعد سورت آل عمران شروع ہوگی جو کہ قرآن پاک کی دوسری طویل سورت ہے. سورت الفاتحہ کے دوران ہم نے اللہ تعالیٰ سے ایک دعا مانگی تھی، اہدنا الصراط المستقیم. لکھیے، اے اللہ ہمیں سیدھا راستہ دکھا دے. اللہ تعالیٰ نے اس کے جواب میں قرآن پاک کھول دیا. ہدایت اور گمراہی کے اعتبار سے چار قسم کے انسانوں کا تذکرہ شروع میں ہم نے دیکھ لیا، مفلحون، کافر، منافق اور فاسقون. اس کے بعد پھر اللہ تعالیٰ نے پورے مکی دور کے قرآن کا خلاصہ دے دیا ہمیں، اور انسانیت کے نام رب کا پہلا پیغام، یا ایھا الناس اعبدوا ربکم، آیتیں آپ کو یاد آنی چاہیے. عبادت کے لیے دنیا میں انسانوں کو پیدا کیا، اس کی بات ہوئی. پھر اس کے بعد اللہ سبحانہ تعالیٰ نے ہمیں پہلے آدم، پہلے انسان کی کہانی سنائی، آدم علیہ السلام اور ابلیس کا قصہ. اور اس کے بعد پھر اگر آپ دیکھیں تو آپ کو مجھے 10 رکوع میں بنی اسرائیل کے قصے سنائے گئے، ماضی کی جھلکیاں، تقریباً 40 سال سے زائد کے وہ سارے معاملات جو ان کے ساتھ ہوئے، لیکن ان لوگوں نے جو نافرمانیاں کی، جو حرص کا شکار ہوئے، صبر نہ ہوا ان سے، سرکشیاں کیں اور سب سے بڑھ کر ہیلے اور بہانے کیے. اللہ تعالیٰ نے ان کو جو نعمتیں دی تھی ان کو انہوں نے مس یوز کیا، اور جو احکامات دیے تھے ان کے ماننے کے رستے میں ان کا اپنا نفس جو رکاوٹ بنا. نتیجہ کیا ہوا کہ اللہ سبحانہ تعالیٰ نے پھر ان کے اوپر شریعت کو مشکل کر دیا. और फिर उसके बाद पारे के आखिर में हमने इब्राहिम अलैहिस्सलाम का किस्सा देखा, क्योंकि इब्राहिम अलैहिस्सलाम ही से सारे मज़ाहिब अपना ताल्लुक़ जोड़ते हैं। फिर खाना काबा की तामीर की बातों में रब्बना वबअस फीहिम रसूलम मिनहुम की बात हुई, जिससे पता चला कि जगहें ज़्यादा अहम नहीं होती, लोग ज़्यादा अहम होते हैं। अल्लाह के नबी सल्लम को एक उस्ताद के रूप में हज़रत इब्राहिम अलैहिस्सलाम ने मांगा और अल्लाह ताला ने 40 साल के बाद आपकी ये दुआ कबूल की। और फिर उसके बाद दूसरे पारे के बिल्कुल शुरू में, अब हम दूसरे पारे के खुलासे पे आ गए, अल्लाह ताला ने वहाँ जाकर हम सबको ये बता दिया कि तुम इस दुनिया में खाने पीने के लिए, अपनी जायदादें बनाने के लिए या फिर बच्चों को पाल पोस कर उनके घर बसाने के लिए नहीं आए। ये सब ज़रूरतें हैं, इसका इनकार भी नहीं है, लेकिन तुम्हारे इस दुनिया में भेजे जाने का मकसद क्या था कि वकज़ालिका जअलनाकुम उम्मतन वसतन लितकूनु शुहदा अलन्नास, कि तुम्हें हमने इस दुनिया में शुहदा अलन्नास यानी शहादत हक का काम दिया है। फिर किबले की तब्दीली से मतलब कुछ चीज़ें सामने आती हैं जब, तो उसके बाद अल्लाह सुबहान तआला ने जो बात हमें आपको सिखा दी वो क्या थी कि बहसों को छोड़ दो, झगड़ों को छोड़ दो, बल्कि क्या करो, फस्तबिकुल खैरात, नेकियों की तरफ भाग दौड़ करो। और इसी भाग दौड़ को करना हमने अपने प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम से सीखा कि किस तरीके से अल्लाह ताला ने आपको इस दुनिया में भेजा और बड़े मुख्तसर से अरसे हयात में आपने इस दुनिया को तब्दील किया। तो लिहाजा आगे चलेंगे मोहम्मद अरबी के असूल पे। अल्लाह के नबी सल्लम की ज़िंदगी को अगर देखें तो जिस वक़्त आप दुनिया में भेजे गए उस वक़्त बहुत ज़्यादा दुनिया में अंधेरे थे, और इब्राहिम अलैहिस्सलाम और इस्माइल के बनाए हुए उस घर को ख्वाहिशों की बुनियाद पे, अजम्पशन के तौर पे और तखयलात के तौर पे बुतों से भर दिया। अब क्या हुआ, जहाँ से बात ख़त्म हुई थी उससे थोड़ी सी आगे अगली बात आज हम करेंगे, और वो क्या है कि अंधेरे छटते हैं। जब अल्लाह ताला किसी चीज़ को खैर के लिए चुनता है, जब अल्लाह सुबहाना ताला अंधेरों को रोशनी में बदलना चाहता है, तो होती है सहर पैदा। जब खाना काबा में रंग बिरंग के बुत आने लगे तो फिर क्या हुआ उसके बाद, लिखिए तारीख़ मक्का को देखें तो कितने ही इनकलाब आए और गुजर गए, कितनी ही नस्लें आईं और मिट गईं, और न जाने कितनी कौमें हुक्मरान हुईं और बेदखल हो गईं। यहाँ तक कि बाग दौड़ कुसई, नाम लिख लीजिए कुसई, यहाँ आपको नबी सल्लम का लीनियज मिल रहा है कि आपके बाप दादा के नाम, ये किलाब के बेटे थे और इस्माइली ख़ानदान से थे, कुरैशी रिश्तेदार और अजीज़ों ने भी साथ दिया और हर तरह से इनमें तावन किया। मक्का में अब तक खेमे ही खेमे थे, इमारतों का नामो निशान ना था। आज भी आप देखिए कितनी बड़ी बड़ी इमारतें हैं, लेकिन एक वक्त था यहाँ सिर्फ खेमे होते थे। किसी में ये हिम्मत नहीं होती थी कि खाना काबा के मुकाबले कोई और घर बना ले। इस जुमले को नोट कीजिएगा, यानी सरजमीने काबा में कोई घर तामीर करे इसकी हिम्मत नहीं थी, या कोई और इमारत बनवाए जो बैतुल्ला से ऊंची हो। कुसई पहले शख्स है जिन्होंने ये हिम्मत की, उन्होंने एक इमारत बनवाई और इसका नाम लिखिए दारुल नदवा। वहाँ वो अशराफे मक्का को जमा करके शहरी मसाइल पर गौर करते और अहम मामलात में इनसे मशवरा लेते, वहीं पर मुकदमात के फैसले भी होते और शादी ब्याह के मसाइल भी तय होते। फिर कुसई ने कुरैश को भी इमारतें बनाने का हुक्म दिया, चुनाचे काबा के आसपास लोगों ने अपने घर तामीर किए, अलबत्ता बीच में बहुत काफ़ी जगह छोड़ दी कि हाजी आए तो तवाफ़ वगैरह में कोई जहमत ना हो। अच्छा लग रहा होगा आपको मक्का की तारीख पढ़ते हुए सुनते हुए कि कभी ऐसा भी दौर था और आज का मक्का उस मक्का से कितना मुख्तलिफ था। कुसई ने अपने दौर में बड़े बड़े काम किए जो एक ज़माने तक यादगार रहे। मशरे हराम, आप कुरान में भी ये लफ्ज़ पढ़ते हैं और हज के दौरान भी ये जुमला आता है, मस्जिद भी है इस नाम की। मशरे हराम इन्हीं की जात है जिस पर हज के दिनों में चराग जलते थे। जी, मशरे हराम के लफ्ज़ को भी आप देख लेना, तो वहाँ चिराग जलाया करते थे। इन्होंने तमाम कुरैश को जमा किया और एक तकरीर की, भाइयों काबा की ज़ियारत के लिए एक हाजी ना जाने कहाँ कहाँ से आते हैं, सैकड़ों हज़ारों मील का फासला तय करके आते हैं, भाइयों इनकी मेज़बानी करना तुम्हारा फ़र्ज़ है। इन्होंने दो ओहदे वहाँ मुकर्रर किए, एक का नाम था सिकाया सिखाया, पानी पिलाना। इनका काम क्या था कि हाजी आएंगे तो इनके लिए मीठे पानी का इंतजाम होगा। जमजम का जो चश्मा है उसमें पानी नहीं था, अभी इतना कम था, बहुत दूर से लाना पड़ता था। इसी तरह नबीस वगैरह का भी इंतजाम इनको दिया गया। दूसरा होता इन्होंने दिया रिफादा का। कुरैश ने एक सालाना रकम मुकरर की जिससे मीना और मक्का में हाजियों की मेहमानी होगी, जियाफत। और आज भी आप जानते हैं कि सऊदी अरब वाले कितने मेहमान नवाज हैं, रास्तों में पानी के इंतजाम और खाने पीने के इंतजाम होते हैं। इसी तरह से उन्होंने एक और ओहदा कायम किया जिसका नाम था हिजाबा। ये क्या था? जो इस ओहदे का जिम्मेदार होता उसी के पास खाना काबा की चाबी होती। काबा से मुतालिक सारे काम उसी के सपुर्द होते। कोई काबा के अंदर जाना चाहता तो पहले उससे इजाजत लेता, इसकी इजाजत के बगैर अंदर जाना मना था। तो ये तीन ओहदे मैं बोल देती हूँ, सिकाया, रिफादा और हिजाबा, ये अरबों के नज़दीक बहुत मुहतरम थे। हर एक की ख्वाहिश होती थी कि हमें ये ओहदा मिले, और अगर किसी को मिल जाता या वो किसी दूसरे के ओहदे में शरीक हो जाता तो खुशी से फूले न समाता, गोया कि उसे दुनिया की बादशाहत मिल गई। इसीलिए कुसई ने इन सारे ओहदों को अपने लिए मखसूस रखा। चूंकि ये ओहदे हज और उमरे से मुतल्लिक थे, क्योंकि ये टाइम बाउंड थे, जब लोग बाहर से आएंगे तो फायदा होगा, इसलिए वो इसको बड़े तरीके से संभाल लेते। और इसी तरह कुसई ने कई और ओहदे भी अपने हाथ में रखे, लेकिन आखिर कब तक? आप सबको भी कहूंगी, जिंदगी में डेलीगेट कीजिए। बहू आ गई है तो उसको थोड़ी थोड़ी इजाजत देते रहें, ताकि आहिस्ता आहिस्ता आपके हाथों से ट्रेनिंग पाकर वो घर को संभाल ले। जब कुसई बूढ़े हो गए, जब उनसे ये बोझ ना उठाया जाने लगा, तो उन्होंने ये तीन ओहदे किसको दिए? इसको हम एक फ्लो चार्ट में भी इंशाल्लाह आपको दिखा देंगे। अब्दुद्दार के सपुर्द किए। ये कौन थे? कुसई के सबसे बड़े बेटे थे। बाद में ये ओहदे अब्दुद्दार से इनके बेटों में मुंतकिल हुए, जिनमें से एक बेटे का नाम अब्दे मनाफ था। चूंकि इनकी औलाद असर रसूख में अब्दुद्दार की औलाद से बढ़ी हुई थी, इसलिए उन्होंने फैसला कर लिया चचेरे भाइयों से इन ओहदों के छीनने का। याद रखिए, हर जगह ये होगा। खैर, बड़ी कशमकश रही। खानदान अब्दुद्दार के ओहदे हवाले करने से इनकार कर दिया गया। जंग की तैयारी शुरू हो गई, लेकिन फिर सुलह हो गई और तय ये हुआ कि ये ओहदे दोनों में तकसीम हो जाए। अब क्या है तकसीम? आले मनाफ के हिस्से में सिकाया और रिफादा आए। अब्दे मनाफ के एक बेटे जिनका नाम हाशिम था, अब आपको नाम सुने सुने लगेंगे क्योंकि हम बिल्कुल नबी सल्लम के करीब के दौर में पहुंच रहे हैं। तो जो हाशिम थे ये भाइयों में सबसे बड़े थे और कौम में हर दिल अजीज थे। मालो दौलत भी बहुत था, इसलिए ये दोनों ओहदे इन्हीं को मिले। हाशिम बहुत दर्दमंद, गरीब परवर और रहम दिल इंसान थे। यही वजह है कि दादा की सुन्नत उन्होंने भी जारी रखी और हाजियों के लिए खाने का इंतजाम करते। ना सिर्फ इंतजाम करते बल्कि मक्का के गरीबों का भी ख्याल रखते। उन्होंने अहले मक्का की माली हालत बेहतर बनाने की तदबीरें भी सोची। इसका बंदोबस्त किया कि साल में 2 बार ताजिरों के काफिले बैरून मुल्क जाएं और वहां तिजारत करें। चुनाचे हर साल काफिला गर्मियों में जाता और एक काफिला सर्दियों में जाता, गर्मियों में शाम की तरफ और सर्दियों में यमन की तरफ। कौन सी सूरत याद आ रही है कुरान की? शाबाश, ली ईलाफ़ी कुरैश ईलाफ़िहिम रहलत शिताई व सईफ। अब हुआ क्या कि इन्होंने रोमन बादशाह से इजाजत ली, जो कि उस वक्त कह लीजिए कि सुपर पावर्स में होंगे। क्या इजाजत की कि कुरैश इसके मुल्क में सामान्य तिजारत लेकर जाए तो इनसे कोई टैक्स न लिया जाए। हबश के बादशाह निजाशी से भी इसी किस्म का एक एग्रीमेंट कर लिया। अरब में रास्ते गैर महफूज थे, हर तरफ से लुट जाने का खतरा होता था। हाशिम ने इसके पेशे नज़र दौरा किया और मुख्तलिफ कबीलों में जा जा कर इनसे माहदा किया। क्या? कि कुरैश का कोई काफिला गुजरे तो इसको वो नुकसान ना पहुंचाए, और इस एहसान के बदले में कुरैशी काफले इन कबीलों में खुद जाएंगे, इनकी ज़रूरत की चीज़ें ले जाएंगे और इनसे खरीदो फरोख्त करेंगे। यानी एक किस्म का एक तिजारती माहदा हो गया, गिव एंड टेक के रूल के ऊपर। खैर, फिर क्या हुआ? यही वजह है कि अरब में गारत गरी का बाजार गर्म था, लेकिन ये कुरैश का काफिला हमेशा महफूज रहा। अल्लाह ने क्या फरमाया? لإيلاف قريش إيلاف رحلة الشتاء والصيف فليعبد رب هذا البيت الذي أطعمهم من جوع وآمنهم من خوف. تو یہ ساری چیزیں ہسٹری کا حصہ ہیں. اب کیا ہوا، انہوں نے مختلف قبیلوں اور ملکوں سے بھی سیاسی اور تجارتی معاہدے کیے. ساری باتوں کا ان کو جو فائدہ لینا تھا وہ یہ تھا کہ قریش امن میں آ جائے، قریش کو سیکیور کیا جائے اور تجارتی میدان میں وہ خوب بڑھے. اسی طرح ایک دفعہ قحط پڑ گیا، ہاشم نے اس موقع پر شوربے میں روٹیاں چورا کی اور لوگوں کو کھلایا، اس وقت سے ان کا نام ہاشم پڑ گیا. ہاشم کیا تھا، ہشمہ سے چورا چورا کرنا، روٹیوں کو بھگو کر شوربے میں کھلانے والا، تو لفظ ہاشم کی یہ وجہ تھی. ایک سال ہاشم تجارت کے لیے شام گئے، ساتھ میں تاجروں کا پورا قافلہ تھا. پھر واپس ہوئے تو یثرب یعنی مدینہ سے گزر ہوا. اب ذرا سا سوچئے کیا ہوگا آگے. قافلے میں کچھ تاجر یثرب کے تھے جن کو وہاں کی ایک عورت نے اپنا مال تجارت دے کر بھیجا. قافلہ جب یثرب پہنچا تو وہ عورت اپنے تاجروں کے پاس آئی اور سفر کے بارے میں پوچھنے لگی کہ کیا بیچا، کیا خریدا. باتوں سے ایسا لگتا ہے جیسے کوئی بہت ہی ہوشیار، تجربہ کار اور با تدبیر خاتون ہو، یعنی عقل مند، ایک بڑی زمانہ دیکھی ہوئی خاتون تھی، مدبر. ہاشم یہ سب دیکھ رہے تھے اور دل ہی دل میں اس عورت کی فراست کی داد دے رہے تھے. اس کی ذہانت، اس کی عقل مندی، اس کی شرافت اور اس کی سنجیدگی کو دیکھ کر یہ مسحور ہو گئے. تاجروں سے پوچھا یہ کون ہے، جواب دیا گیا اس کا نام سلمہ ہے اور باپ کا نام عمر ہے، عمر، عمر جیسے لکھتے ہیں نا اس کے آگے باؤ. خزرج کا ایک خاندان ہے، بنی نجار، یہ اسی خاندان سے. انہوں نے پوچھا کہ یہ شادی شدہ ہے، جواب ملا نہیں، البتہ یہ اپنے یہاں کی بہت معزز خاتون ہے، اس لیے چاہتی ہے ایک ایسا شوہر مل جائے جو اس کو آزاد رکھے، اپنی آزادی کو مجروح کرنا اسے گوارا نہیں، یعنی ایک اچھے کھلے ذہن کے مرد کے ساتھ یہ نکاح کرنا چاہتی ہے. ہاشم نے پھر پیغام ڈال دیا کہ اس سے پوچھو کیا یہ مجھے پسند کرے گی. لہٰذا جب پرپوز کیا تو وہ تیار ہوئیں اور وہ اسے لے کر مکہ چلے گئے. وہاں ایک زمانے تک دونوں ساتھ رہے. پھر وہ یثرب لوٹ آئی اور وہاں ایک لڑکا، ایک بیٹا اس کا ہوا. کیا ہوگا اس کا نام، اگر آپ کو نبی کا لینیج آتا ہے تو شہبہ. شہبہ کو شہبہ کیوں کہتے ہیں آپ کو پتہ ہے، پیدائشی طور پہ ان کے بالوں میں سفیدی تھی. اس کے بعد کئی سال گزر گئے. پھر ایک سال گرمیوں کے موسم میں تجارتی قافلہ چلا تو ساتھ میں ہاشم بھی گئے. شام میں ایک مقام ہے غزہ، وہاں پہنچ کر وہ انتقال کر گئے. لہذا اب سارے عہدے کس کے پاس آ گئے، مطلب، ہم تو عبد المطلب کہتے ہیں نا، مطلب، اس کی کئی پروناؤنسیشنز ملتی ہیں. تو یہ ان کے بھائی تھے، اب سارا کچھ ان کے پاس چلا گیا. شہبہ مطلب کے بھتیجے تھے، یہ یثرب میں ماں کے پاس ہی رہ رہے تھے. اب مطلب کو اس کی فکر ہوئی اور انہوں نے طے کیا کہ بھتیجے کو مکہ میں لائیں، کہ یہی ان کا ددیال تھا، یہی باپ کا پورا خاندان تھا. چنانچہ مطلب اس غرض سے یثرب گئے. بھابھی سلمہ سے ملاقات ہوئی تو بولے، میرا بھتیجا بڑا ہو چکا ہے، ہاتھ پیر مضبوط ہو چکے ہیں، لہٰذا میں چاہتا ہوں کہ اب اسے اپنے ہاں لے جاؤں. تمہیں معلوم ہے کہ ہم قوم میں حسب نسب کے اعتبار سے نمایاں ہیں، وہاں وہ عزت سے رہے گا، یہاں تو یہ بیچارہ پردیس میں پڑا ہوا ہے. اب بیٹے کو ماں سے مانگا جا رہا ہے تو ماں کے دل پہ کیا ہوگا، سن لیجئے. سلمہ نے کہا، اس کی جدائی میرے لیے موت ہے، لیکن یہ بھی مجھے پسند نہیں کہ وہ اپنے بزرگوں سے جدا رہے. ذرا پوچھو، دیکھو خود اس کی کیا خواہش ہے. مطلب نے بھتیجے سے پوچھا تو جواب ملا، جب تک ماں کی اجازت نہ ہو میں کہیں نہیں جا سکتا. اچھی تربیت کا اثر. سلمہ نے مطلب کا اصرار دیکھا تو تیار ہو گئیں اور کلیجے پر پتھر رکھ کر اجازت دے دی. چنانچہ مطلب 3 دن وہاں مہمان رہے. پھر چوتھے دن شہبہ کو ساتھ لے کر مکہ روانہ ہو گئے. اس وقت شہبہ کی عمر 8 برس تھی، دونوں ایک ہی اونٹ پر سوار تھے، مطلب آگے آگے تھے اور شہبہ پیچھے. مکہ میں جب وہ داخل ہوئے تو لوگوں کو گمان ہوا کہ مطلب کا غلام ہے، کیونکہ اس دور میں لوگ سفر کے دوران غلام خرید لاتے تھے. تو جو ہی وہ اندر آئے تو لوگوں نے سمجھا کہ یہ ان کا کوئی غلام ہے جسے کہیں باہر سے لے آئے، اور دیکھتے ہی شور مچا دیا क्या कहा होगा, मुतल्लिब गुलाम लाए, क्या तुमने मुतल्लिब का गुलाम देखा, देखो मुतल्लिब का गुलाम। जब मुतल्लिब ने इस तरह की आवाज़ें सुनी तो बोले, अहले कुरैश तुम भी अजीब लोग हो, ये तो मेरा भतीजा है, बड़े भाई हाशिम का बेटा, यसरब में था, वहाँ से लेकर आया हूँ। लेकिन ये नया नाम जो बेसाख्ता जुबानों पर आ गया, असल नाम पर गालिब आ गया। माँ ने इनका नाम शहबा रखा, वो इसी से मशहूर थे, लेकिन अब असल नाम किसी को याद नहीं, और उस वक्त से वो अब्दुल मुतल्लिब बन गए, यानी मुतल्लिब के गुलाम। कौन थे ये? जी, मुतल्लिब का जब इंतकाल हुआ तो अब्दुल मुतल्लिब समझदार हो चुके थे, हाथ पांव मजबूत हो चुके थे, जिस्म में तवानाई आ चुकी थी, इसलिए चचा का काम उन्होंने संभाल लिया और सिकाया और इफादा इनके हाथ में आ गया। अब इन सारी बातों को हम क्यों पढ़ रहे हैं, सवाल कीजिए खुद से, आज इतना ही काफ़ी है, आगे तक चलेंगे और हम बहुत इंजॉय करेंगे। ये मैं आपको बता दूँ कि नबी सल्लम के बारे में जानना हमेशा ही अच्छा लगता है, लेकिन जब आपका लीनियज और जब आपका खानदान और आपके पीछे क्या था उसको जानते हैं तो फिर वाकई और ही तरह की खुशी होती है। इससे हमें पता चलेगा कि अल्लाह ने अपने प्यारे नबी को किस खानदान से उठाया। याद रखिए, आज वक्त के साथ साथ जो दुनिया के अंधेरे हैं उसमें ज़रूरत है किसकी? तो अगला पॉइंट, सिराजम मुनीरा। आज दुनिया में वेस्टर्न कंट्रीज में कई मुल्क ऐसे हैं कि अब बच्चे का नस्ब नहीं पूछा जाएगा। कौन सा नसब? दादा परदादा नहीं, बाप का नाम नहीं पूछा जाएगा। और ये बात आज की नहीं है, ये मैं आज 20 साल पहले की गवाही दे सकती हूँ कि अमेरिका के स्कूल्स में बच्चे के नाम की जगह खाली छोड़ दी जाती थी कि है तो लिख दो, क्यों किसी औरत को रुसवा करें। लेकिन इस वक्त जो अंधेरा है, इस वक्त जो पूरे यूरोप में छा चुका है, और वो क्या है कि चाहे औरत का नाम लिख दो, माँ का लिख दो, दो माएँ लिख दो, दो बाप लिख दो, आप सब जानते हैं जो दुनिया में हो रहा है। शायद सऊदी अरब वाले इससे गाफिल हों, और अल्लाह करे कि गाफिल ही हों, लेकिन ये एक बहुत बड़ा फितना है। आज आपको ये सारी बातें सुनाते वक्त मैं अल्लाह का दिल से शुक्र कर रही थी कि अल्लाह ने हमें ऐसा नबी दिया कि जिनका खानदानी नस्ब तक महफूज है। आज आने वाली नस्लों को अगले 10 साल के बाद, यानी आज अगर आप देखें तो 2025 का ये दिन है। 25 के आज के बाद 10 साल आगे जाएंगे तो 2035 होगा। क्या बड़ी चेंजेस आ चुकी होंगी मुसलमानों में भी, मैं गैरों की तो बात ही नहीं करती, आप इसका तसव्वुर नहीं कर सकते। तो सिराजम मुनीरा लिखिए आज का पॉइंट। आज नबी सल्लम को सिराजम मुनीरा समझते हुए आपका मेरा काम क्या है कि हम दिए से दिया चलाते रहें। दुनिया में अंधेरे हैं, मोहम्मद मुस्तफ़ा मुजतबा सल्लल्लाहु अलैहि वसल्लम की तालीमात को आम कीजिए। पूरी दुनिया से आप इंसानों को निकाल तो नहीं सकते, लेकिन आप वहाँ अल्लाह का पैगाम तो लेके जा सकते हैं। तो जो लोग वेस्ट में बैठे इस वक्त मेरी बात सुन रहे हैं और सुनवा रहे हैं, आप सब के लिए ये जिम्मेदारी है कि दिन रात एक कीजिए। जिन जगहों पे मुसलमान हैं और जिन जगहों पे नहीं हैं, वहाँ पे मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का पैगाम आम कीजिए, क्योंकि जब ये पैगाम आम होगा फिर दुनिया में बेहतरीन तरीके से रोशनी आएंगी। अल्लाह ताला आपसे मुझसे राजी हो।